SBS नेपाली रेडियो अनलाइन र मोबाइलमा
SBS नेपाली पोडकास्टमा अब पालो भएको छ नेपालमा गए सात दिन यताका प्रमुख घटनाहरूबारे जान्ने रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्छ नेपाल संवाददाता प्रतीक्षा दुलाल।
सरकारले बृहत लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व ब्याङ्कसँग 85 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ। यस साता बसेको मन्त्री परिषदले उक्त निर्णय गरेको हो। यस्तै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त भएका छन्। मन्त्री परिषदले गरेका अन्य निर्णयबारे सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भनिन्,
पेट्रोल डिजल र मटीतेलको पैथारीमा लाग्दै आएको भन्सार महसुल पूर्वाधार विकास करमा 50% छुट प्रदान गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।
सरकारले पेट्रोलियम पदार्थको आपूर्ति असहज भएकाले विद्युतीय साधनको प्रयोग बढाउन र वर्क फ्रम होम गर्न पनि आह्वान गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाहलाई सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारिसमा बिहिबार पदमुक्त गरे। शाहले मन्त्री पदमा रहँदा पदको दुरुपयोग गरी श्रीमतीलाई केही समय यता निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै राजोपाले उनलाई कारवाही गर्न प्रधानमन्त्री समक्ष पत्र लेखेको थियो। यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतालाई चाहिँ जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै पार्टीले सचेत गराउन सिफारिस गरेको थियो। उक्त सिफारिस अनुसार उनलाई पनि प्रधानमन्त्रीले सचेत गराएको उनको सचिवालयले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी यादव र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव शुक्रबार नियुक्त भए। यस साता प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन सम्पन्न भयो। शुक्रबार भएको निर्वाचनमा रुबी कुमारी ठाकुर निर्वाचित भइन्। उनी समसंस्कृति पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित भएकी हुन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामालाई पराजित गर्दै उपसभामुख बनेकी हुन्। यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सँगै संसदको दुवै सदनलाई सम्बोधन गरे। निर्वाचनपछि उनले पहिलो पटक सदनलाई सम्बोधन गरेका हुन्।
म रोजगारीका नयाँ अवसरको खोजी गर्ने र बजारको माग अनुरूपको जनशक्ति उत्पादन गर्न सक्षम हुने गरी शैक्षिक प्रणालीमा सुधार गर्दै विदेश पलायन भएको युवावर्गलाई आफ्नै देश र आफ्नै गाउँमा बसौँ बनाउनु पर्ने आजको मुख्य आवश्यकतामा सरकारले ध्यान दिनेछ।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सिंहदरबारमा सामूहिक भेट गरे। उक्त भेटमा प्रधानमन्त्रीलाई राजदूत एवं नियोग प्रमुखहरूले बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। प्रधानमन्त्रीले सामूहिक रूपमा गरेको भेटलाई सकारात्मक रूपमा हेरिएको छ। सरकारले ई पेन्सन प्रणालीको सुरुवात गरेको छ। यससँगै अब पेन्सन बुझ्न ब्याङ्क जाने पर्ने अवस्थाको अन्त्य भएको सरकारले जनाएको छ। अर्थमन्त्री स्वर्ण वाग्लेले शुक्रबार यस प्रणालीको सुरुवात गरेका हुन्। महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको प्रणालीको सुरुवात गर्दै मन्त्री वाग्लेले भने,
3,50,000 प्लस पेन्सनर्सहरूको लागि घरबाटै सेवा भन्ने एउटा मूल सन्देश मैले पाएँ र यो हाम्रो चाहिँ सुशासनको एजेन्डामा यो एकदम मैले सहयोग पनि गर्ने हो। दोस्रो, नेपाल सरकारको मितव्ययिताको एजेन्डालाई पनि यसले सहयोग गर्दै।
राजोपाको सरकार गठन भए लगत्तै पक्राउ परेका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक हिरासतमुक्त भएका छन्। सरकारी वकिल कार्यालयको निर्णयपछि उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले बताए। सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अघि बढाएपछि नेपाली काङ्ग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा उनका धारणा सार्वजनिक गरेका छन्। केही महिना यता विदेशमा रहँदै आएका देउवाले बुधबार फेसबुकमा एक लामो सन्देश लेख्दै आफ्नो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको भन्दै उनले सम्पत्तिको विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको लेखेका छन्। चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 2.3% सीमित रहने प्रक्षेपण विश्व ब्याङ्कले गरेको छ। यसको पछाडि कृषि उत्पादनमा आएको कमी, मध्यपूर्वमा सृजना भएको तनाव, सेप्टेम्बरमा भएको जेएनजी आन्दोलन आदिलाई मुख्य कारण देखाइएको छ। गत वर्षको आर्थिक वृद्धि दर 4.6% रहेको थियो। सरकारले भने यस आर्थिक वर्षमा 6.5% आर्थिक वृद्धिको लक्ष्य राखेको छ। फोटो पत्रकार नरेन्द्र श्रेष्ठले प्रतिष्ठित वर्ल्ड प्रेस फोटो अवार्ड अन्तर्गतको वेस्ट सेन्ट्रल एन्ड साउथ एसिया क्षेत्रबाट सिङ्गल विधामा प्रथम हुँदै पुरस्कृत भएका छन्। सेप्टेम्बरमा भएको जेएनजी आन्दोलनको दोस्रो दिन सिंहदरबार जलिरहेको तस्विरका लागि उनले उक्त पुरस्कार पाएका हुन्। पुरस्कारलाई सुखद अनुभूतिको रूपमा लिएको फोटो पत्रकार श्रेष्ठले SBS नेपालीलाई बताए।
फोटोजर्नलिज्म यात्रा इज अबाउट मोर देन 25 इयर्स। यो यात्राको एकदम मेरो एउटा हाइएस्ट एचिभमेन्ट जस्तो लाग्छ मलाई, होइन, एज अ मेरो ड्रिम। मैले लामो ट्रेक गरेर उकालो चढेर एउटा फकाइ भारी दिशाको जस्तो फिल भइरहेको छ मलाई अहिले चाहिँ।
उनका उक्त तस्विर 50,000+ तस्विरहरूमध्ये उत्कृष्ट भएको हो। 1,000 युरो नगद सहितको पुरस्कार मे महिनामा नेदरल्यान्डमा आयोजना हुने औपचारिक समारोहमा प्रदान गरिनेछ। नेताहरूमाथि अपमानजन्य शब्द प्रयोग गरेर भिडियो बनाएको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल आइतबार रिहा भए। पोखरेलले करिब 2 महिना अघि प्रधानमन्त्री बालन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूलाई अपशब्द प्रयोग गरी बनाएको भिडियो सार्वजनिक गरेका थिए। उनी साइबर अपराध सम्बन्धी कसुरमा शुक्रबार पक्राउ परेका थिए। आइसिसी क्रिकेट विश्वकप लिग 2 खेल्न काठमाडौँ आउने टिमसँग नेपाल एले अप्रेल र मे महिनामा 6 अभ्यास खेल खेल्ने तय भएको नेपाल क्रिकेट सङ्घले जनाएको छ। नेपाल एले ओमान, अमेरिका र स्कटल्यान्डसँग 2-2 खेल खेल्नेछ। दक्षिण एसियाली खेलकुद पदक विजेता खेलाडी अनिता कार्की सगरमाथा आरोहणको तयारीमा जुटेकी छन्। फेन्सिङकी खेलाडी कार्की सगरमाथा आरोहणको लक्ष्यसहित मङ्गलबार लुक्ला प्रस्थान गरिन्। उनी नेपालमा भएको 13 दक्षिण एसियाली खेलकुदमा रजत पदक विजेता खेलाडी हुन्। SBS नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ। SBS South Asian.